کہ جب ولایت علی کا اعلان ہو گیا اس کا مطلب یہ ہوگا کہ اگر ہم اس قرآن کے ماننے والے ہیں اور اس قرآن کی روشنی میں مکمل دین کو لینا چاہتے ہیں تو مکمل دین اسی وقت ہے جب ولایت علی تک ہم پہنچ جائیں. اور پھر جہاں ولایت علی کی بات آئے میں نے عرض کیا تھا کہ اس ولایت تک پہنچنے کے جہاں بہت سے راستے ہیں جہاں بہت سے وسائل ہیں یا جو چیزیں ولایت تک ہمیں پہنچاتی ہیں ان میں سے معصومین کی زیارات بھی ہے, انہی میں سے یہ مجالس اعضا بھی ہے, یہ فرش اعضا بھی ہے, یہ ذکر حسین بھی ہے. اور ظاہر سی بات ہے کہ ولایت کے سلسلے میں میں نے ایک تصور پیش کیا تھا کہ انسان اپنے وجود کو خدا کے حوالے کر دے, انسان مکمل طور پر اپنے وجود کو ختم کر کے اپنے کو اپنے آقا کے حوالے کر دے, تب واقعی معنی میں ولایت کو سمجھا ہے. ورنہ یہ ہے کہ ولایت کا مطلب یہ نہیں ہے کہ ہم زبان سے کسی کو اپنا مولا سمجھتے رہیں اور اپنی مرضی پہ عمل کرتے رہیں. ولایت کا مقصد ہرگز یہ نہیں ہے کہ زبان سے کسی کی ولایت کا اعلان کرتے رہیں اور اپنی پسند پہ عمل کرتے رہیں. ولایت کا مقصد ہرگز یہ نہیں ہے کہ کسی کو ہم اپنی زبان سے مولا کرتے رہیں اور جو ہمارا دل چاہے وہ کرے. نہیں, ولایت کا مفہوم یہ ہے کہ ہم کچھ نہیں ہے, سب کچھ وہی ہمارے آقا ہے. ولایت کا مطلب یہ ہوتا ہے کہ ہماری مرضی کچھ نہیں ہے, جو کچھ ہے ہمارے مولا کی ہے. ولایت کا مطلب یہ ہے کہ ہم اس بات کا عہد کریں گے کہ ہم کچھ نہیں چاہیں گے, وہی چاہیں گے جو ہمارا مولا چاہے گا. ولایت کا مطلب یہ ہوتا ہے کہ ہم کو اس بات کا عہد کرنا ہے کہ حتیٰ ہماری پسند کچھ نہیں ہوگی, وہی ہوگی جو ہمارے آقا کی ہوگی. اور یہی وجہ ہے کہ جہاں ولایت کا مرحلہ آیا تھا کہ جس کے بعد یہ آیت نازل ہوئی ہے, اس مرحلے پر پیغمبر اکرم کا ایک جملہ ہمارے نگاہوں کے سامنے آیا ہے. نبی کریم نے جو اپنے زبان پر جملہ استعمال کیا ہے, نبی رحمت کی زبان مبارک پر جو لفظ آیا ہے, پہلے ولایت کو پہنچانے سے پہلے جو آپ نے اقرار لیا ہے, لوگوں کے سامنے جو جملہ فرمایا ہے, یہی تو کہا تھا کہ الست اولا بکم من انفسکم, کیا میں تمہارے نفسوں پر تمہارا مولا ہوں یا نہیں ہوں. نبی رسالت نے, نبی کریم نے یہی تو اقرار لیا ہے کہ کیا میں تمہارے نفس پر تمہارا مولا ہوں یا نہیں ہوں. ہمارے یہاں مولا کا مطلب یہ ہے کہ حاکم ہونا, مولا کا مطلب یہ ہے کہ صاحب اختیار ہونا. اور نبی نے اقرار پہلے لیا ہے کہ کیا میں تمہارے نفس پر تمہارا مولا ہوں یا نہیں ہوں, اس کا مطلب یہ تھا کہ میں تمہارے نفس پر تمہارا حاکم ہوں, میں تمہارے نفس پر صاحب اختیار ہوں. کیا کبھی ہم نے غور کیا کہ نفس پر حاکم ہونے کا مطلب کیا ہوتا ہے, نفس پر صاحب اختیار ہونے کا مطلب کیا ہوتا ہے؟ اور جب نبی کریم نے سب سے یہ اقرار لے لیا تھا کہ میں تمہارے نفسوں پر حاکم ہوں, قالوا بلا یا رسول اللہ, اور سب نے یہ اقرار کیا ہے کہ ہاں آپ ہمارے نفسوں پر حاکم ہیں, آپ ہمارے نفسوں پر مولا ہیں, آپ ہمارے سب نفسوں پر صاحب اختیار ہیں, تب نبی نے فرمایا تھا من کنت مولا ہو فہذا علی المولا. نبی کریم نے ولایت امیر المومنین کو پہنچایا ہے, اگر نبی کریم نے اللہ کے حکم سے علی ابن ابی طالب کو ہمارا مولا بنایا ہے, تو پہلے ہم سے یہ اقرار لے لیا ہے کہ میں تمہارے نفسوں پر حاکم ہوں. اس کا مطلب یہ ہے کہ علی صرف ہمارے زبان پر ہمارے مولا نہیں ہے, ہمارے نعروں میں ہمارے مولا نہیں ہے, بلکہ پیغمبر نے علی کو ہمارے نفسوں پر مولا بنایا ہے. اب یہ کیسے معلوم ہو کہ کون علی کو مولا سمجھتا ہے, کون علی کی ولایت کا اقرار تسلیم کیا ہے؟ یہ تو انسان کا کردار عمل بتائے گا. ظاہر سی بات ہے کہ نفس پر حاکم ہونے کا مطلب یہ ہوتا ہے کہ انسان کچھ نہیں پسند کرتا ہے, وہی پسند کرتا ہے جو علی کی پسند ہوتی ہے. انسان کی مرضی کچھ نہیں ہوتی ہے, وہی ہوتی ہے جو علی کی مرضی ہوتی ہے. انسان کچھ نہیں کرتا ہے, وہی کرتا ہے جو علی چاہتے ہیں. اب یہ کیسے معلوم ہو کہ کس نے علی کو تسلیم کیا ہے, کس نے علی کو مولا مانا ہے, کس نے علی کو مولا نہیں مانا ہے؟ یہ ہمارے اعمال بتائیں گے. جہاں جہاں علی کی خوشی اور مرضی کا خیال کرے, اس کا مطلب ہے ان کاموں میں ہم نے علی کو مولا سمجھا ہے. لیکن جہاں جہاں ہماری خوشی شامل ہے, ہماری مرضی شامل ہے, इसके लिए मैं मिसाल भी अर्ज कर दूं, खतरे की कोई अहमियत नहीं होती है, खतरे की कोई हैसियत नहीं होती है, खतरा कुछ नहीं होता है और हमें खतरा है। और हमसे क्या कहा गया है, अपने को आले मोहम्मद के हवाले कर दो, यानी मतलब क्या है, आले मोहम्मद है समंदर और तुम हो कतरा, तुम अपने को आले मोहम्मद के हवाले करो। अब इंसाफ से बताइए, अगर हमें यकीन है कि हम कुछ नहीं है, हम कतरा है और आले मोहम्मद समंदर है और हमें हुक्म दिया गया है कि हम अपने को आले मोहम्मद के हवाले करते, इंसाफ से बताइए कि अगर कोई कतरा समंदर से मिलता है, कोई कतरा समंदर में डाल दिया जाए, कोई कतरा समंदर से मिल जाए, तो फिर क्या खतरे की कोई पहचान बाकी रहती है, खतरे की कोई शिनाख्त बाकी रहती है? हो सकता है अगर अकेला कतरा हो तो उसका कोई कलर हो, उसका कोई रंग हो, उसका कोई मजा हो, लेकिन जब यह कतरा समंदर से मिल जाएगा तो अब खुद खतरे का कोई रंग बाकी नहीं रहेगा, खतरे का कोई कलर बाकी नहीं रहेगा, खतरे का कोई मजा बाकी नहीं रहेगा। अब खतरे का रंग वही होगा जो समंदर का रंग होगा, खतरे का मजा वही होगा जो समंदर का मजा होगा। अगर हमसे कहा गया है कि तुम हो खतरा, आले मोहम्मद समंदर है, अपने को आले मोहम्मद के हवाले कर दो, अब ये कैसे मालूम हो कि हमने अपने को आले मोहम्मद के हवाले किया है या नहीं किया है? मैंने कहा कि हवाले करने की पहचान ही होती है कि फिर खतरे का कोई रंग कलर बाकी नहीं रहता है, जो कुछ होता है समंदर का होता है। अब अगर हमने अपने को आले मोहम्मद के हवाले किया है तो हमारा किरदार कुछ नहीं होगा, हमारा कैरेक्टर कुछ नहीं होगा, हमारा अमल कुछ नहीं होगा, वही होगा जो आले मोहम्मद चाहते होंगे, वही काम होगा जो आले मोहम्मद को पसंद होगा, वही करते होंगे जो आले मोहम्मद ने किया होगा। कभी भी एक जुमलाज स्वरूप विलायत कोई मामूली चीज नहीं है, और विलायत को हम कोई मामूली चीज में न समझे, जो चाहे विलायत का दावा कर दे, ऐसा नहीं है। बल्कि खुद जब तक हम सही तौर पर विलायत को न समझते, इसलिए कि विलायत कोई मामूली चीज है, और विलायत एक ऐसी चीज है कि जो किसी इंसान के अख्तियार में नहीं है, विलायत किसी इंसान के अख्तियार में नहीं दी गई है, और कोई इंसान किसी को वली नहीं बना सकता है। अगर वली बनाता है तो सिर्फ खुदावंद आलम वली बनाता है, हत्ता अगर बाप भी हमारा वली है तो हम इसे वली नहीं बना सकते हैं। और हत्ता ये विलायत ऐसी चीज है, न कोई किसी को वली बना सकता है, न किसी को विलायत को छीन सकता है। हत्ता जो पहले मरहले में, इब्तदाई मरहले में हमारे निगाहों के सामने हमारा बाप वली है, जब कोई अपने औलाद के लिए कह सकता है कि बाप को हमने तुम्हारा वली बना दिया, नहीं हमने नहीं वली बनाया बल्कि खुदा ने वली बनाया, वो तो वली है अभी। और इस हद तक विलायत है कि कोई किसी की विलायत को खत्म भी नहीं कर सकता। क्या हमारा बाप ये कह सकता है कि तुम अपने औलाद के वली नहीं हो? क्या हमारा बाप हमारी विलायत को हमारी औलाद से खत्म कर सकता है? नहीं, विलायत तो एक ऐसी चीज है जो मामूली मरहले में हो, पहला कदम है जो हमारी निगाहों के सामने है, जो बाप वली है, उस विलायत में हमें अख्तियार नहीं है। उस विलायत में भी ना तो हम वली बना सकते हैं, ना विलायत को खत्म कर सकते हैं। जब पहले कदम पे हमें विलायत में हक ना हो तो जो हकीकी विलायत अल्लाह की तरफ से, क्या किसी इंसान को अख्तियार है? जब इस पहले कदम पे किसी को अख्तियार ना हो तो उस विलायत में जो अल्लाह की तरफ से है, तो उस विलायत में जो किसी को अख्तियार नहीं है, कोई वली नहीं बना सकता है। और जहां वली बनाने की बात आती, मैंने कहा कि वली का मफहूम ही है कि अपने को हवाले कर देना, इस विलायत तक पहुंचाना आज शायद सबसे बड़ी जिम्मेदारी हर मोमिन की, हर शिया यानी इम्तिहानी तालीम की हो कि पहले विलायत को समझे और फिर इस विलायत को समझने के बाद बतौर अमानत अपनी आइंदा दशकों तक इस विलायत को मुंतकिल करे। आसान मंजिल है। हत्ता मासूमीन ने जहां बाप की जिम्मेदारियां बयान की है, एक बहुत बड़ी जिम्मेदारी बाप की यह भी है कि अपनी औलाद तक विलायत को पहुंचाए, अपनी औलाद तक विलायत को मुंतकिल करे। जब पहुंचाने का हुक्म किस लिए दिया है? जब मासूमीन ने क्यों बाप की जिम्मेदारियों में से एक जिम्मेदारी बताई? अगर तनहा घर में पैदा हो जाने से बच्चा मौलाई बन जाता तो कभी मां जिम्मेदारी न बताते। अगर तनहा हमारी औलाद हो जाने से हमारी औलाद की मौलाई बन जाती तो कभी मां न कहते कि तुम्हारे औलाद के ऊपर तुम्हारा हाथी है। इसका मतलब है घर में पैदा होने से मौलाई नहीं होता है, बल्कि उसके साथ कुछ न किरदार ऐसा कैरेक्टर ऐसी मार्फत पेश करना पड़ेगी जिससे वो विलायत को समझ सके। ये खुद मासूम का हमारे जिम्मेदारियों को बयान करना इस बात की दलील है कि कोई विलायत आसान चीज नहीं है। किस विलायत तक पहुंच जाना, और फिर जो विलायत की बात आई, ये भी उसका जो अहल बैत का अकीदा है, आले मोहम्मद के दर पर जो अकीदा है, विलायत इख्तियार मालिक सिर्फ सिर्फ खुदाबंद आलम है। ये यकीन रखिए कि हमारे यहां आल मोहम्मद के दीन में मजहब अहल बैत में अगर विलायत है तो सिर्फ खुदाबंद आलम की, उसके अलावा किसी की विलायत का तसव्वुर नहीं है। अल्लाह के अलावा कोई और वली नहीं है। इन्नमा वलीयुकुम अल्लाह, सिर्फ और सिर्फ अगर कोई वली है तन्हा अल्लाह है, अल्लाह के अलावा कोई वली नहीं है। ये और बात है कि विलायत मखसूस है अल्लाह से, उसकी वजह बताई गई है, उसकी वजह है कि उसने वो खालिक है। जो खालिक हो विलायत उससे मखसूस होती है, जिसने पैदा किया हो वली वो हुआ करता है, जिसने हमें वजूद दिया है वो हमारे ऊपर इख्तियार रखता है। तो अगर वो वली है बहुत सी चीजों में वो अकेला है, खालिकियत में वो तन्हा है, राजदियत में वो तन्हा है, रुबूबियत में वो तन्हा है, उलूहियत में वो तन्हा है, अल्लाह होने में, रब होने में, खालिक होने में, राजिक होने में, इन सारी चीजों में वो तन्हा है। उसने अपने साथ किसी को शरीक नहीं किया, लेकिन विलायत ये भी उससे मखसूस है। लेकिन खुद उस जात ने विलायत को अपने से मखसूस नहीं रखा है, बल्कि अपने साथ साथ किसी और को भी विलायत में शरीक किया है। खुद उसने अपने से बढ़कर विलायत को कहीं और तक पहुंचाया है। अगर पहला जुमला यह है कि इन्नमा वलीयुकुम अल्लाह, कि तुम्हारा वली सिर्फ और सिर्फ अल्लाह है, लेकिन यह विलायत नहीं रुकी है। अल्लाह तो वली है, लेकिन वही वली अपने बाप के किसी को वली बना रहा है। वरसूल वल्लाह तना वली नहीं है, बल्कि उसने अपनी विलायत के साथ साथ किसी और की विलायत को भी रखा है। वो कौन है जो तुम्हारा रसूल है, वो कौन है जो तुम्हारा आखिरी नबी है, वो कौन है जो पैगंबर अकरम है। अब इसका मतलब है कि अगर अल्लाह ने वली बनाया है नबी करीम को, तो ऐसा नहीं कि अल्लाह ने कहा कि मैं पूरी कायनात का वली हूं और रसूल सिर्फ मुसलमानों के वली। नहीं, अगर आयत ने कहा कि अल्लाह वली और उस वली ने पैगंबर को वली बनाया है, तो जहां जहां तक अल्लाह की विलायत है वहां वहां तक रसूल की विलायत होगी। जिस जिस से ऊपर अल्लाह वली है उस से ऊपर रसूल वली होंगे। रसूल की विलायत से मैं तो खारिज नहीं है, इसलिए कि खुद उसने कहा कि हम वली हैं और हमने रसूल को वली बनाया है। इसका मतलब जहां जहां अल्लाह की विलायत होगी वहां वहां रसूल की विलायत होगी, और फिर यहां पर आकर विलायत होती नहीं है। मैं रसूल हूं वल्लज़ी आमनु, और रसूल के बाद भी कुछ लोग वली। अल्लाह ने अपनी विलायत के बाद भी रसूल को वली बनाया, साहिब अख्तियार बनाया, हाकिम बनाया, और यहां पर विलायत को नहीं रोका। बल्कि वल्लज़ीना, उस रसूल के बाद भी कोई लोग वली, और बहुत बाहर से बात, बहुत से अपराध अरबी ग्रामर से आशना है कि अरबी में अल्लज़ीना का मफहूमी क्या है, अल्लज़ीना का मतलब क्या है। अल्लज़ीना का मतलब है कि रसूल के बाद कुछ और लोग वली हैं, कोई एक वली नहीं है। अगर कोई एक वली होता पैगंबर के बाद तो ये कहा जाता अल्लज़ी, कि फुला शख्स वली है। नहीं, उसने कहा कि अल्लज़ीना कुछ और लोग वली है। इसका मतलब है आयत ऐलान कर रही है कि जहां से विलायत का आगाज हो रहा है खुदा वली है, उसने अपने बाद नबी को वली बनाया है, और नबी के बाद कुछ लोगों को वली बनाया है। इसका मतलब ये होगा कि विलायत भी अली इब्न अबी तालिब पर रुकेगी नहीं। विलायत अली इब्न अबी तालिब से मखसूस नहीं है, बल्कि अली इब्न अबी तालिब के बाद भी इस विलायत का सिलसिला जारी है। इसका एक मफहूम है कि अगर अल्लाह ने अपने बाद के लिए किसी को वली बनाया है, उसका एक मफहूम यह भी है कि तुम अल्लाह की विलायत तक नहीं पहुंच सकते हो। आओ, दरमियान में तुम्हारे और अल्लाह के एक और वली है, पहले उसे पहचानो ताकि अल्लाह की विलायत तक पहुंच सको। और जब तुम्हारे और अल्लाह के दरमियान कोई भी जमाना उस वली से खाली नहीं रह सकता, कोई भी दौर उस वली से खाली नहीं रह सकता। मैंने कहा कि अल्लाह के बाद जो वली बनाया गया इसलिए ये वली हमको और उस अल्लाह तक पहुंचा सके। आज भी इसका मतलब है कि एक वली मौजूद है, आज भी एक वली की विलायत जारी है, आज भी अल्लाह की तरफ से बनाया हुआ एक वली पाया जाता है। असल है कि आदमी उस वली को पहचान दे, असल है कि आदमी उस वली तक पहुंच जाए, असल है कि उस वली की सही मार्फत इंसान को हो जाए। और जाहिर बात जो वली की सही मार्फत होती है, मैंने इतना में कहा कि फिर इंसान कुछ नहीं चाहता है, वही चाहता है जो वो चाहते हैं। इसलिए कि जाहिर सी बात है कि जब उस वली की बात आ जाए, उस वली के हवाले करने की बात आ जाए, उस वली के तस्करे की बात आ जाए, उस विलायत को समझने की बात आ जाए, जाहिर सी बात जब तक सही तौर पर हम विलायत को समझ न सकें उस वक्त तक उसका हम पैसे अदा करेंगे। जब तक सही तौर पर हम तक विलायत पहुंच न जाए हम विलायत का हक कैसे अदा करेंगे। जरूरी है कि उस विलायत का हक अदा करने से पहले विलायत को समझे, और विलायत समझने के लिए मैंने कल इशारा किया तो विलायत समझने के लिए पहले इंसान के वजूद का इस लायक होना जरूरी है कि वहां सही तौर पर विलायत पहुंच जाए। इसलिए कि जब तक सलाहियत ना हो तब तक विलायत नहीं पहुंचती है। आज अगर दुनिया के बहुत से अफराद उस हकीकी विलायत से महरूम है तो इसका मतलब धन से कमी नहीं है बल्कि वहां सलाहियत नहीं पाई जाती कि उस विलायत को कबूल कर सके। आज अगर दुनिया विलायत से खाली है, आज अगर दुनिया विलायत तक नहीं पहुंच रही है, आज अगर दुनिया ने उस विलायत को नहीं पहचाना है जो अल्लाह तक पहुंचाने वाली है, जिस विलायत को अली इब्न अबी तालिब कहते हैं, तो यह सोचे कि धन से कमी पाई जाती है, इन अफराद में वो सलाहियत नहीं है कि अली की विलायत को कबूल कर सके। अली इब्न अबी तालिब की विलायत को कबूल करने के लिए पहले वजूद के अंदर सलाहियत का होना जरूरी होता है, पहले वजूद के अंदर ज़र्फ़ का होना जरूरी हुआ करता है। और जब इंसान के अंदर सलाहियत होती है तभी विलायत आती है। और जहां सलाहियत की बात आ जाए, बहरहाल आज बारिश के मौसम में एक मिसाल भी अपने जवानों के लिए अर्ज कर दूंगी। जाहिर सी बात है कि विलायत को हज़्म कर लेना, विलायत को समझ लेना, विलायत को तस्लीम कर लेना ये हमारे अख्तियार में नहीं है बल्कि सलाहियत का होना जरूरी है। तो जब तक सलाहियत, और यह भी यकीन रखिए कि जितनी सलाहियत होगी उतनी ही विलायत समझ में आएगी। हम यह ना सोचते हैं कि हम बहुत बड़े मौलाई नहीं, मौलाई बनने के लिए उसकी सलाहियत पैदा करना जरूरी है। जब इंसान के अंदर सलाहियत बढ़ती है तभी विलायत बढ़ती है। सिर्फ जबान से दावा कर देना आज का सबसे बड़ा आलम यही है कि एक जिक्र माजरत के साथ दर्ज करूं कि इस्लाम में जो एक गरोह पैदा हुआ जिसने इस्लामी तारीख में सबसे ज्यादा इस्लाम को नुकसान पहुंचाया है, जिसको वहाबियत कहा जाए, इसकी सबसे बड़ी फिक्र यह थी कि हमारे अलावा कोई दीनदार नहीं, हमारे अलावा अल्लाह को कोई मानने वाला नहीं, हमारे अलावा कोई मुसलमान नहीं, हमारे अलावा कोई मोमिन नहीं। यही तो मामला था। जो भी उनके फिक्र के खिलाफ नजर आया उसे बिदअत का फतवा दे दिया, जो भी उनके सोच के खिलाफ नजर आया उसे गैर मुसलमान कह दिया, जो भी उनके रास्ते पर नजर आया उसे जहन्नमी कर दिया। यही तो मिजाज है। यानी अगर मुसलमान है तो ना हम है, मुसलमान मोमिन है तो ना हम है, राय आज पर है तो ना हम है, अल्लाह को मानने वाले हैं तो हम है, यानी इनके अलावा कोई मुसलमान नहीं। यानी ये फिक्र अगर कहीं नजर आई है तो इस गरों में नजर आई है। लेकिन आले मोहम्मद का तरीका क्या था, आले मोहम्मद की कोशिश क्या थी, आज जिस आले मोहम्मद पर हम फख्र करते हैं उनका मिजाज क्या था, क्या पूरी तारीख में कहीं नजर आया है कि आले मोहम्मद ने अपने मिजाज के खिलाफ देखकर किसी पर बिदअत का फतवा लगाया हो, किसी के लिए आले मोहम्मद ने कहा हो कि तुम दीन से खारिज हो, किसी के लिए कहा हो कि तुम दीन से भाग गए हो, किसी के लिए कहा हो कि जहन्नमी हो गए, नहीं बल्कि आले मोहम्मद का तरीका तो हमें यह दिखाई दिया है कि अगर कोई भटका हुआ मिला तो यह कोशिश की है कि वो दायरा से आ जाए, अगर कोई गलत रास्ते को दिखाई दिया है तो आले मोहम्मद ने वो रास्ता अपनाया है कि उसे खुद अपनी गलती का एहसास हो जाए और हाथों पर चल दे। तो हमारे सामने दो तरीके पाए गए, दो रास्ते पाए गए, जो आले मोहम्मद के मुकाबले पर गरोह था ये मिजाज उसका था कि जिसको अपनी फिक्र के खिलाफ देखो जहन्नमी कह दो, जिसको अपने मिजाज के खिलाफ देखो बेदीन कह दो, जिसको अपने मिजाज के खिलाफ देखो दीन से खारिज कर दो। लेकिन आले मोहम्मद का तरीका नहीं था। अब अगर वाकई हम आले मोहम्मद के चाहने वाले हैं, वाकई हम अली अपने अभी तालीब के मानने वाले हैं, वाकई इमाम हुसैन के मानने वाले हैं, तो हमारी फिक्र में यही होना चाहिए कि अगर किसी को गलत रास्ते पर देखे तो तरीका यह हो कि उसे अपनी गलती का एहसास हो जाए और हमको तस्लीम कर ले। यह ना हो कि वह अपने रास्ते पर मौजूद हो।
ہو جائے.
حالانکہ آج ہو سکتا ہے یہاں صورت حال نہ ہو, لیکن اور جگہوں پر جائیے, معاملہ یہی ہے جس کو ہم نے دیکھا کہ ہمارے مزاج کے خلاف میں بات کر رہا ہے, فوراً ہم نے کہہ دیا دل سے پاری ہے. جس کو ہم نے دیکھا کہ ہمارے مزاج کے خلاف چل رہا ہے, فوراً ہم نے اس کے اوپر بے دین ہونے کا فتویٰ لگا. جہاں بھی دیکھا ہمارے فکر کے خلاف کسی نے کوئی بات کی, فوراً میں ولایت سے خارج ہو گیا. اگر مولانی ہے تو تنہا ہم نے, اگر ولایت ہے تو صرف ہمارے پاس ہے, اگر علی کو مانا ہے تو تنہا ہم نے مانا ہے. لیکن یہ اہل محمد کا طریقہ نہیں تھا, یہ اہل بیت کی سیرت نہیں تھی. اہل بیت نے کبھی دوسروں کو اپنے سے دور نہیں کیا ہے, بلکہ کوشش کی ہے کہ ہم سے نزدیک ہو جائے. اہل محمد کا طریقہ یہ نہیں تھا کہ دوسروں کو دور کر دیا جائے. اہل محمد تو یہ چاہتے تھے کہ پوری کائنات میں جات پا جائے. اہل محمد نے کبھی یہ نہیں چاہا کہ صرف ایک کروڑ جنت کو چلا جائے. اہل محمد تو یہ چاہتے تھے کہ پوری دنیا جنتی بن جائے. اگر ہم واقعی علی کے چاہنے والے ہیں, واقعی امام حسین کے ماننے والے ہیں, واقعی اہل بیت کے پیروکار ہیں, تو ہمارا بھی مزاج یہ ہونا چاہیے کہ پوری دنیا ولایت کو پہچاننے, ولایت تک پہنچ جائے. یہ نہیں ہے کہ تنہا ہم مولائی ہیں, یہ نہیں ہے کہ صرف ہمارے پاس ولایت ہے. عزیزو, جس نے بھی ولایت علی کا اعتراف کیا ہے, اکثریت وہ ہے. ہو سکتا ہے فکر الگ ہو سکتا ہے سوچ الگ ہو سکتا ہے مزاج الگ ہو, لیکن راستہ الگ نہیں ہے. ہم یہ نہ سوچیں کہ اس کا راستہ الگ ہے, ہمارا راستہ الگ ہے. نہیں, جس نے بھی ولایت علی کا اقرار کر لیا ہے, ایک گھر میں رہ کر لوگوں کی سوچ الگ الگ ہوتی ہے, ایک گھر میں رہ کے مزاج الگ الگ ہوتا ہے, ایک گھر میں رہ کے فکر الگ الگ ہوتی ہے. تو فکر الگ ہونے سے راستہ الگ نہیں ہو جاتا, سوچ الگ ہو جانے سے راستہ الگ نہیں ہو جاتا. کبھی ہم یہ نہ سوچیں کہ اس کا راستہ الگ ہے, ہمارا راستہ الگ ہے. نہیں دوستو, اہل بیت نے ہمیں تو پیغام دیا ہے کہ ولایت علی تک جو پہنچ گیا, حق کیا ہے یہ تو اہل بیت جانے. جنت و جہنم بھیج دینا ہمیں اور آپ کے اختیار نہیں دیا گیا ہے. جنت و جہنم تو خود مولا کے ہاتھ میں, کسی کو جنتی بنا دینا یا جہنمی بنا دینا, نہ اللہ نے ہمیں اختیار دیا ہے, نہ ہمارے اختیار میں اللہ نے سونپا ہے. اگر اس جنت و جہنم کا اختیار رکھا ہے تو تنہا اللہ نے اپنے ہاتھ سے رکھا ہے, یا آل محمد کے اختیار میں دیا ہے. تو ہمیں اختیار نہیں کسی کو فوراً سنا سبات ہم نے دے دی. وہ عزیزوں, میں نے کل اشارہ کیا تھا, اب راداری در حقیقت ایک بہت بڑا پیغام اس پر شہزادہ کا یہی ہے کہ اگر ہمارے اندر دنیا ہے تو دنیا ختم ہو جائے. ذکر حسین کا بہت بڑا مقصد یہ ہے کہ اگر دل میں کسی طرح کی کینہ قدور پائی جاتی ہے تو نام حسین پھر وہ ختم ہو جائے. عزاداری کا مقصد یہ نہیں ہے کہ دنیا پیدا ہو جائے. عزاداری کا مقصد یہ نہیں ہے کہ ہم ایک دوسرے سے دور ہو جائے. عزاداری کا مقصد یہ نہیں ہے کہ ہمارے درمیان فاصلے ہو جائے, بلکہ عزاداری کا مقصد یہ ہے کہ اگر کہیں اور فاصلے پائے جاتے ہیں تو یہاں کے فاصلے ختم ہو جائیں. عزاداری کا اصل پیغام, ولایت کا اصل مفہوم یہی ہے کہ ہم ولایت کو جب سمجھیں گے تب ہمارے درمیان اتحاد ہوگا, جب ہم ولایت کو سمجھیں گے تب ہمارے درمیان دنیا ختم ہوگی. اس لیے کہ وہ ولایت, میں نے جو کہا کہ سارے کب جب تک صلاحیت نہ ہو, کہہ دینے سے کوئی مولائی نہیں ہو جاتا ہے, دعویٰ کر دینے سے وہ بہت پکا مولائی نہیں بنتا ہے. پہلے ولایت کے لیے آدمی صلاحیت پیدا کرے. میں نے کہا کہ مثال کہ بارش کا موسم ہے, لیکن جس کے اندر جتنا ضرب ہوتا ہے, جتنی جگہ ہوتی ہے, اور تین چیز کو حاصل کر پاتا ہے. کسی بارش میں اگر آپ کچھ برتن لے جا کر کسی چھت کے اوپر رکھ دیجیے, ایک برتن آدھا لیٹر کی جگہ رکھتا ہو, چھوٹا سا برتن, ایک برتن اس کے ساتھ ہے پانچ لیٹر اس میں پانی آتا ہے, ایک برتن ہے جس میں دس لیٹر آتا ہے, ایک برتن ہے جس میں پچاس لیٹر آتا ہے, اور ایک برتن ہے جس میں سو لیٹر آتا ہے. ایک گھنٹہ نہیں, دو گھنٹہ نہیں, مثلاً آج پورا دن بارش ہو, اور دن بھر بارش کے بعد جب آپ جا کے برتنوں کے پاس دیکھیے گا تو کسی میں آدھا لیٹر پانی ہے, کسی میں ایک لیٹر پانی ہے, کسی میں پانچ لیٹر, کسی میں دس لیٹر, کسی میں پچاس, کسی میں سو. اگر کوئی سوال کرے پانی میں فرق کیوں پایا جاتا ہے, یہاں آدھائی لیٹر ہے وہاں سو لیٹر ہے, کیا یہاں بارش کم ہوئی ہے وہاں زیادہ ہوئی ہے؟ آپ کہیں گے بارش برابر سے ہوگی. بارش کم زیادہ نہیں تھی, بلکہ جس کے پاس جتنی جگہ تھی ہوتا اس نے پانی حاصل کیا, جتنا جس کے پاس ضرب تھا اتنا اس نے حاصل کیا. یہ پانی کی خطا نہیں ہے, پانی کی کمی نہیں ہے, پانی تو برابر سے نازل ہو رہا تھا. जिसके पास जितनी सलाहियत थी, जितनी जगह थी, जितनी जरूरत थी उसका उसने पानी हासिल कर लिया। अजीजों यही मामला विलायत अली, मोहब्बत अली, जिक्र अली कभी है कि जिक्र अली होता रहता है, विलायत अली पहुंचती रहती है, तस्कर अहले बैत होता रहता है, मजालिस होती रहती है, जिसके अंदर जितना जर्ब होता है उतना वो हासिल करता है। मोहम्मद वाले मोहम्मद तस्करे बैत कितना असर रखता है। मन जकरा फजीलतन, जो एक फजीलत को जिक्र कर दे सारे उसके गुनाह माफ हो जाते हैं, जो एक जिक्र को सुन ले उसके सारे गुनाह माफ हो जाते हैं। एक फजीलत अमीरुल मोमिनीन को सुन ले उसके लिए यही अजर होता है। सही है ताज है, सही है इतना सवाब है, सही है जिक्र का इतना फायदा है। तो जब सवाब है जिक्र का फायदा है तो फिर हर इंसान को बराबर से मिलना चाहिए। और कम अज कम अगर आज के दौर में हम ना देखें पैगंबर के जमाने में जाए, उस नबी करीम ने इस हद तक हदीस बयान की है कि जिक्र अली के असरात है, जिक्र अली का यह फायदा है, विलायत का यह फायदा है। और वही पैगंबर अगर जिक्र अली कर रहा हो, वही नबी करीम बुलाया है बैत बयान कर रहा हो, तो फिर उसका कितना असर होना चाहिए ना। लेकिन अगर कौम पैगंबर में हम जाकर देखें, अगर जिक्र के अंदर असर है तो फिर वहां क्यों असर नहीं हुआ। वही अगर जिक्र अली के अंदर असर है, जिक्र अहले बैत में असर पाया जाता है, तो फिर वहां क्यों फर्क पाया जा रहा था। वहां की एक से एक अपराध निकले हैं और मैं जज्बात तो नहीं बल्कि कुरान की आयत दलील है। सूरह मुनाफिकों क्यों नाजिल हुआ है? और मुनाफिक का मतलब ही है कि शायद उतना बदतर उस वक्त न था जब मुकाबिल पर इस्लाम के था, जितना इस्लाम कबूल करने के बाद हुआ है। इसलिए कि इस्लाम की नजर में वो काबिल मजम्मत नहीं है जो इस्लाम के मुकाबले पर खड़ा होता है। जितना काबिल मजम्मत वो होता है जो जबान जितना इस्लाम का इकरार करता है लेकिन दिल होता है। यह माजरा क्या है, क्यों वहां असर नहीं हुआ? असल मामला दर्दियत का था। जिक्र अली में असर है, जिक्र अहले बैत में असर है, मजालिस में असर है, लेकिन असल बात होती है कि जिसके पास जितना जर्फ होता है उसका हासिल करता है। और यहां यदि मैं सालन करूं वहां मामला क्यों उल्टा हो गया? अब इसी बारिश में अगर किसी बर्तन को उल्टा ले जाकर रख दीजिए, अगर उल्टा रख दीजिए तो वहां एक घंटा नहीं दस दिन भी बारिश होती रहे या खतरा भी नहीं जाएगा। यही मामला किसी हद तक बदले पैगंबर में भी था। वहां इसलिए असर नहीं हुआ कि चूंकि जाहिर हुआ जब बर्तन ही उल्टे हो। सलमान तो हमें मोहम्मद वाले विलायत के लिए पहले अपने अंदर सलाहियत पैदा हो, एक जुमला और कर दू। लेकिन सर का होना भी काफी नहीं होता है। मसलन ये जो मिसाल दी है, 100 लीटर पानी आ सकता है लेकिन वही बर्तन पहले से अगर 90% भरा हुआ हो, आप उसके अंदर ईटे कंकर भर दीजिए तो कितना पानी आएगा? जगह तो 100 लीटर की है लेकिन पानी 80 लीटर आएगा। क्यों भाई? सलाहियत तो 100 लीटर की है, जरूरियत तो 100 लीटर की है। 10 लीटर क्यों आया? 10 लीटर इसलिए आएगा पहले से 90% भरा हुआ था। तरह जर्द का होना भी काफी नहीं होता है, बल्कि उस जर्द का खाली होना भी जरूरी होता है। विलायत अली ऐसी बाबरकत चीज, मुतबर चीज के लिए पहले अपने वजूद को हर बुराई से पाक करना होता है, तब विलायत अली पहुंचती है। हम ये न सोचे कि जरूरत पाई जाती है, नहीं, विलायत अली कोई मामूली चीज नहीं है। जहां भी इस पाया जाए, जहां गंदगी पाई जाए, जहां कमियां पाई जाए, जहां गुनाह पाए जाए, अगर हमारे वजूद के अंदर झूठ पाया जाता हो, गिबत पाई जाती हो, मक्कारी पाई जाती हो, इज़ारसानी पाई जाती हो, बुराइयां पाई जाती हो, गुनाह पाया जाता है, और चाहे कि विलायत अली को समझिए नहीं, विलायत अली को समझने के लिए, मुकम्मल तौर पर विलायत अली तक पहुंचने के लिए पहले अपने वजूद को सारी बुराइयों से पार करना पड़ेगा। और जैसा जैसा हमारा वजूद बुराई और गुनाह और गलत कामों से पाक होगा, उतना ही विलायत हमारे वजूद के अंदर आएगी। सलावत पढ़ने मोहम्मद वाले मोहम्मद। और जब इस तरह की विलायत आती है, जब मुकम्मल विलायत आती है, इसलिए कि गुनाहों में मुब्तला रहे और चाहे विलायत को समझ लें, नहीं, एक जुमला है पुराने करीब
आले मोहम्मद ज्यादा ताहिर कोई नहीं है, आले मोहम्मद की तहारत से ही अल्लाह ने किया है। अब जाहिर सी बात है ऐलान कुरान ने क्या किया है कि उससे हर तरह के रिस्क को दूर रखा है, किसी तरह का रिस्क आले मोहम्मद तक नहीं पहुंच सकता है, अल्लाह ने ऐलान किया है, यानी आले मोहम्मद से रिस्क दूर है। रिस्क का मतलब क्या है? हर तरह की बुराई, हर तरह का गलत काम, हर तरह का ऐब, हर तरह का नफ्स, हर तरह का गुनाह। जब खुद अल्लाह ने ऐलान किया है कि रिस्क हर तरह का दूर है, तो तनहा आले मोहम्मद से दूर नहीं है बल्कि विलायत अली से भी दूर है, मोहब्बत अली से भी दूर है, मारफत अली से भी दूर है। वो अली की मोहब्बत भी ऐसी जगह आएगी जहां गुनाह न पाए जाते हो, विलायत अली भी उस दिल में आएगी जहां कसावट न हो, विलायत अली उसी जगह पहुंचेगी जहां किसी तरह की मासियत ना हो। हम ये यकीन रखें कि अल्लाह ने तहारत का वादा किया है, अल्लाह ने ऐलान किया है कि हम हर रिश्ते दूर रखेंगे। इसका मतलब है कि अगर उस अली की मोहब्बत और मारिफत और विलायत को हासिल करना है तो पहले अपने दिल को हर तरह के गुनाहों से पाक करना पड़ेगा। नहीं हो सकता है कि हम गुनाहों में मुबतला रहे, हम मासियत करते रहे, हम गुनाह करते रहे, हम गलत कामों में मुबतला रहे, और चाहे कि विलायत अली हमको फायदा पहुंचा दे। जब विलायत अली हम तक पहुंच जाए, आज ये भी जरूरत है कि इस अजमत विलायत को हम बाकी रखें। इसलिए कि जाहिर सी बात है कि अजमत का एक मफहूम ये है कि जब चीज अजीम होती है तो हर ऐरा वैरा बोला तो अपने लिए इस्तेमाल नहीं करता है। विलायत कोई मामूली चीज है, जो चाहे कहता है कि हमारे तक विलायत पहुंच गई, नहीं, उस विलायत के लिए भी इंसान को किसी लायक होना होता है। आज दुनिया के मामूली टाइटल भी हो तो उसके लिए इंसान को कुछ मेहनत करना पड़ती है, कुछ टाइम देना पड़ता है, किसी लायक बनना पड़ता है, तब वो मान और टाइटल मिलता है। और हम चाहते हैं कि विलायत को बड़ी आसानी से हासिल कर सकते, नहीं तो दुनिया के मामूली टाइटल बगैर मेहनत किए, बगैर टाइम दिए हुए, बगैर कोशिश किए हुए नहीं मिल पाते हैं, तो क्या विलायत आसानी से मिल जाएगी? नहीं, विलायत के लिए भी कुछ ना कुछ करना पड़ेगा, विलायत के लिए भी कुछ ना कुछ कोशिशें करना पड़ेगी, उस विलायत तक पहुंचने के लिए सहमतें करना पड़ेगी, तब विलायत अली हासिल होगी। और एक सहमत यही होगी मजालिस अना जो हमें पैगाम देगी कि अपने अंदर दीन का जज्बा पैदा करना हो, अपने को दीनदार बनाना होगा, अपने अंदर वो काम लाने की कोशिश करना होगी जो आले मोहम्मद चाहते थे। ये नहीं कहूंगा कि हाँ आले मोहम्मद जैसे बन जाए, तसव्वुर नहीं है, लेकिन यकीनन वो काम करना होगा जो आले मोहम्मद चाहते थे। कल मैंने जुमला कहा था, मासूम ने फरमाया है मुझे ताज्जुब है ऐसे चाहने वालों के ऊपर जो दावा तो हमारी मोहब्बत का करते हैं लेकिन काम हमारे दुश्मनों का करते हैं। इसका मतलब क्या है? इमाम ने क्यों फरमाया कि मुझे ताज्जुब? कोई आमिर मोमिनीन को ऐसी मोहब्बत काबिल कबूल नहीं है। अली तो ऐसी मोहब्बत चाहते हैं कि जहां अली की मोहब्बत पाई जाती हो तो काम भी वही हो जो अली वाले हो। अली वैसी मोहब्बत चाहते हैं कि जब अली के दुश्मनों से नफरत हो तो हर उस काम से नफरत हो जो दुश्मन आने अली ने किया है। अगर हमें दुश्मन आने अली से इसलिए भी नफरत है कि उन्होंने जुल्म किया है तो इसका मतलब हमें जुल्म से भी नफरत हो। अगर हमें दुश्मन आने अली से इसलिए नफरत है कि उन्होंने हर को गस्ल किया है तो हमें हर तरह के गस्ल से नफरत हो। अगर हमें दुश्मन आने अली से इसलिए नफरत है कि वहां दूसरों का हक मारा गया है तो फिर हमको हक मारने से भी नफरत हो। अगर हमको दुश्मन आने अली से इसलिए नफरत है कि वहां मक्कारियां पाई जाती थी तो हमको भी मक्कारी से नफरत हो। अगर हमको दुश्मन आने अली से इसलिए नफरत है जो होना चाहिए कि वहां हर तरह के फिस्क फुजूर और गुनाह पाए जाते थे तो फिर इसका मतलब है कि हमारी जिंदगी में फिस्क फुजूर और गुनाह न पाया जाता हो। इसलिए कि कैसे हो सकता है कि हम दावा मोहब्बत कर रहे हो और हमारी जिंदगी में गुनाह आ जाए? आले मोहम्मद की जिंदगी में गुनाह का तसव्वुर नहीं था। आले मोहम्मद ने कभी तसव्वुर नहीं किया है कि गुनाह की तरफ बढ़ जाए। तो ये कैसे हो सकता है कि हम उन आले मोहम्मद के चाहने वाले हो और हमारी जिंदगी में गुनाह पाया जाए? यही फरशादा हमें पैगाम दे रही है, यही विलायत अली हमें पैगाम दे रही है कि आओ अपने को इस लायक बना लो जो तुम्हारा इमाम चाहता है। इसलिए कि दुश्मनान आले मोहम्मद उनका मिशन ही यह था कि विलायत बाकी न रहे, मफहूम यह था कि वो किरदार और कैरेक्टर और दीन बाकी न रहे जो अल्लाह ने भेजा था। जो दीन हम चाहते हैं वो दीन आम हो जाए। नई आजादारी का एक मफहूम यह है कि हमें अहद करना है कि हम उस दीन पर चलेंगे जो आले मोहम्मद ने पेश किया था। वो दीन आम नहीं होने पाएगा जो दुश्मनान आले मोहम्मद चाहते थे। इसलिए जो जाहिर सी बात है आले मोहम्मद भी इस्लाम के दावेदार थे और मुकाबले वाले भी इस्लाम के दावेदार थे। दोनों इस्लाम में फर्क क्या था?
وہاں اسلام میں برائیاں تو تھیں, گناہ بھی تھا, فسق بھی تھا, ہر طرح کا عیب پایا جاتا تھا, لیکن اس اسلام میں یہاں گناہ نہیں. اور پھر جب اس دین کی بات آئی, حسین نے بھرے گھر کو قربان کر دیا ہے لیکن دین کو بچا لیا ہے, حسین نے بھرے گھر کو قربان کر دیا ہے لیکن ولایت کو بچا لیا ہے. آج دوسری محرم ہے, کل آپ نے جناب مسلم کا تذکرہ سنا, حسین ابن علی آج وارد کربلا ہو چکے ہیں. غم کے ایام یقیناً ہیں, لیکن جیسا جیسا عاشور نزدیک ہوتا ہے ویسا ویسا غم میں اضافہ ہوتا جاتا ہے. اس لیے کہ آج کی تاریخ میں جو قافلہ کربلا پہنچا ہے, کربلا آتے ہی مظلومیت کا آغاز ہو گیا. کربلا پہنچتے ہی ذرا ایک لمحے کے لیے سوچیے کہ حسین اس سرزمین پر پہنچ چکے ہیں جہاں تین دن کے فاصلے سے ہو جائیں گے. قافلہ حسینی اس کربلا میں آ چکا ہے جہاں بچے لطش لطش کے سدائیں بلند کریں گے. حسین کا قافلہ اس جگہ پہنچا ہے. عزیزوں, کیا شان تھی حسین ابن علی کے قافلے کی جب آج کے دن وارد کربلا ہوا ہے, آج کے دن جب کربلا پہنچا ہے. لیکن ظاہر سی بات ہے کہ جب قافلہ حسینی کے وارد کربلا ہونے کا تصور پیدا ہوتا ہے تو یقیناً ایک تصور یہ بھی آتا ہے کہ آقا حسین کس شان سے کربلا سے چلے تھے, کس شان سے مدینے سے چلے تھے. اس لیے کہ حسین ابن علی جب 28 رجب کو مدینے سے چلے ہیں تو ایک شان وہ تھی اور ایک شان آج ہے جو کربلا کے میدان میں آئی ہے. دوسری محرم کو آقا حسین پہنچے, لیکن یقیناً ذہن میں اس قافلے کا بھی تصور ہے جو 28 رجب کو کربلا سے چلا تھا. عزیزوں, کس طرح سے کربلا مدینے سے چلے ہیں, جس وقت امام حسین مدینے سے چلے ہیں آپ کے سامنے واقعات میں صرف اشارہ کروں گا کہ شان سے حسین کا قافلہ آیا ہے. ایک ایک بیوی کو ایک ایک جوان نے سوار کیا تھا. عزیزوں, یہ مدینہ تھا, حسین کا وطن تھا. آقا حسین اپنے وطن میں ہیں, اس وطن سے نکلے ہیں دین کو بچانے کے لیے, ولایت کو بچانے کے لیے. انداز کیا ہے, شان کیا ہے کہ ابھی جب قافلہ چل رہا ہے تو جوان موجود ہے, بیوی آتی ہے, جوان آگے بڑھتے ہیں, بیویوں کو سوار کرتے ہیں. اور عزیزوں, جب ایک مرحلہ آیا ہے کہ راوی کا بیان ہے کہ میں نے منظر دیکھا ہے کہ ایک بیوی خیمے سے نکلتی ہے, اب تک جب بھی کوئی خاتون آتی تھی ایک جوان آگے بڑھتا تھا. آقا حسین خود کرسی پر تشریف فرما ہے, لیکن جیسے ہی ایک نقاب پوش بیوی نکلتی ہے, اب تک آقا حسین جو اپنی کرسی پر تشریف فرما تھے بنفس نفیس کھڑے ہو جاتے ہیں. اور ادھر آقا حسین کا کھڑے ہونا تھا, سارے جوان دوڑ بڑھتے ہیں, عباس بھی آگے آئے, علی اکبر بھی آگے بڑھتے ہیں, قاسم بھی آگے بڑھتے ہیں. کسی نے سوال کر لیا یہ کون ہے, کہنے والے نے کہا یہ کوئی اور نہیں حسین کی بہن زینب ہے, یہ کوئی اور نہیں علی کی لاڈی زینب کبرا ہے, یہ کوئی اور نہیں ثانیہ زہرا ہے. عزیزوں, ذرا سوچو, مدینے میں شان سے زینب کبرا سوار ہوئی ہیں, حسین نے خود سہارا دیا تھا, عباس تو دانو ہو کر بیٹھے ہوں گے, علی اکبر نے بازو کو تھاما ہوگا, قاسم آگے بڑھے ہوں گے, ان نوجوانوں نے سوار کیا ہوگا. عزیزوں, ایک قافلہ کربلا مدینے میں سوار ہوا ہے, اور آج کے دن جب کربلا پہنچے ہیں, پہنچتے ہی آقا حسین نے سوال کر لیا اس زمین کا کیا نام ہے. کسی نے کہا غازیہ کہتے ہیں, کسی نے کہا نینوا کہتے ہیں, کسی نے کہا شبت گلاب کہتے ہیں. مولا نے سوال کر لیا کیا اس کا کوئی اور بھی نام ہے, کسی نے کہا کہ آقا اسے کربلا بھی کہتے ہیں. عزیزوں, جیسے ہی کربلا کا نام آیا حسین ابن علی کی زبان مبارک پر یہ جملہ آتا ہے, ہاؤنا کربل و بلا, یہ صرف کربلا نہیں ہے بلکہ یہ کرب و بلا ہے. یہی وہ جگہ ہے جہاں پر ہمیں قتل کیا جائے,
میرا دل گھبراتا ہے, میرا دل بے چین ہو رہا ہے, میرا دل ڈرتا ہے, اے
عزیز آقا حسین اترے ہیں، اور پھر یہ بھی جملہ کہ آپ سنتے رہتے ہوں گے کہ جیسے ہی شہزادی زینب خیمے میں آئی ہے، ایک اور جملہ جو بیان کیا جاتا ہے کہ جس وقت خیمے میں پہنچی ہیں، ماں جائے کو بلایا، اپنے بھائی کو بلایا اور بلا کے ایک جملہ کہا تھا کہ بھیا مجھے یہاں خوف معلوم ہوتا ہے. فرمایا بہن زینب کیوں؟ بھیا جب سے ہم کربلا میں آئے ہیں اس خیمے کے پیچھے سے کسی بیوی کے رونے کی آواز آتی ہے. ادھر شہزادی زینب نے جملہ کہا کہ بھیا کسی بیوی کے رونے کی آواز آتی ہے. آقا حسین نے جواب دیا ہے جتنا حسین کی مظلومیت پر روئے کم ہے، جتنا ہم آقا حسین پہ آنسو بہائے کم ہے. عزیزوں ذرا سوچو، جب آقا حسین کا قافلہ کربلا پہنچا ہے تو سب سے پہلے کہاں ہے میرے سنیے رہتے، آپ تاریخوں میں سنتے رہتے کہ جس وقت قافلہ آیا ہے تو اس قافلے کو فرات کے کنارے نصب اتارا گیا ہے، اور آقا حسین کے خیمے فرات کے کنارے نصب ہوئے ہیں. ادھر فرات کے کنارے خیمے نصب ہوئے، ادھر فوج دشمن کے مطالبہ آتا ہے کہ حسین یہاں سے خیموں کو اٹھا لو، یہاں سے خیمے ہٹا دیے جائیں. ادھر اس مطالبے کا آنا تھا، ابھی کربلا میں سب موجود تھے، حسین تنہا نہیں ہے بلکہ حسین کے ساتھ ایک کرجن جوان بھائی عباس میں موجود ہے. جیسے ہی دشمن کی طرف سے یہ مطالبہ ہوا کہ یہاں سے خیموں کو ہٹا لیا جائے، ذرا حساب سے بتائیے جناب عباس جیسا ایک بہادر فوج لشکر میں موجود ہو، فوج میں موجود ہو، جناب عباس جیسا چاہنے والا امام کے ساتھ موجود ہو، کیا ممکن تھا کہ جناب عباس دشمن کے اس مطالبے کو قبول کر لیتے؟ کیا ممکن تھا کہ جناب عباس دشمن کے اس مطالبے کو مان لیتے؟ جیسے ہی دشمن کی طرف سے مطالبہ ہوتا ہے کہ یہاں سے خیموں کو ہٹا لیا جائے، غازی عباس کو جلال آ جاتا ہے. ادھر جلال آ جاتا ہے، جملہ فرمایا ہے اس میں ہمت ہے کہ غلام کے بھولتے ہوئے آقا کے خیموں کو یہاں سے ہٹا لیں. یہ جناب عباس نے جملہ کہا ہے. عزیزو آسان منزل نہیں ہوتی ہے. آپ سوچیے ولایت کسے کہتے ہیں، محبت کسے کہا جاتا ہے، امام کو ماننا کسے کہا جاتا ہے؟ آسان بات نہ ہوتی ہے. ذرا سوچو، عباس جیسا چاہنے والا ہو، عباس جیسا بہادر ہو، عباس جیسا شجاع ہو، عباس جیسا طاقتور ہو، عباس جیسا معرفت رکھنے والا ہو، آسان نہیں تھا. دشمن نے آ کر کہا کہ یہاں سے خیموں کو ہٹا لیا جائے، عباس نے چیلنج دے دیا کہ اس میں ہمت ہے کہ میرے ہوتے ہوئے آقا کے خیموں کو ہٹا دو. عزیزو آقا حسین نے جناب عباس سے کچھ نہیں کہا، اپنے شعر کو جلال میں دیکھا ہے، خیمے میں تشریف لائے، شہزادی زینب کے پاس آ کر کہتے ہیں اے بہن زینب ختم ہو گیا ہمارے جائے خیر تو ہے، میرے شاعر کو میرے شعر کو جلال آ گیا ہے، اے بھیا آپ کی مرضی کیا ہے؟ اے بہن زینب دشمنوں کا مطالبہ ہے کہ یہاں سے خیمے ہٹا لیے جائے، مولا آپ کی مرضی کیا ہے؟ فرمایا میری مرضی ہے کہ یہاں سے خیموں کو ہٹا لیا جائے. دلیل ادھر آقا نے جناب زینب سے یہ فرمایا ہے، جناب زینب نے مولا سے کہا اے مرزا میرے شعر کو ہٹا کے لاؤ. جیسے ہی شہزادی نے جناب مرزا نے آ کے جناب عباس سے کہا ہے اے آقا آپ کا شہزادی نے بلایا ہے، جیسے ہی شہزادی کا نام آیا مالی عباس خیمے میں آئے، لیکن آنے سے پہلے زمین پر ایک خط کھینچا ہے، ایک لائن کھینچی، فرمایا اگر ہمت ہو تو اس خط کو پار کر لینا، ابھی میں شہزادی سے مل گیا ہوں. ذرا سوچو، جس نے دشمنوں سے یہ چیلنج کیا ہو، جس نے دشمنوں کے سامنے جو ملاد کہے ہو، جس نے دشمنوں سے یہ کہا ہو کہ تم نے ہمت ہو تو میرے ہوتے ہوئے ان خیموں کو ہٹا دو، عزیز و ولایت کس چیز کا نام ہے؟ شہزادی کے سامنے آ کے کھڑے ہو کے ہاتھوں کو جوڑ دیا، اے شہزادی خیر تو ہے، اے بھیا دشمنوں سے کیا لینی؟ فرمایا اے شہزادی دشمنوں کا مطالبہ ہے کہ فرات کے کنارے سے خیمے ہٹا لیے جائیں، اے بھیا تو تم نے کیا کہا؟ شہزادی میں نے کہہ دیا کہ جب تک یہ غلام موجود ہے کسی میں ہمت نہیں آقا کے خیموں کو ہٹا لے. شہزادی نے بس ایک جملہ کہا ہے اے بھیا تمہیں آقا کی مرضی بھی معلوم ہے.
مولا کی مرضی بتا